بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى، اما بعد. حضرت مجدد الف ثانی رحمۃ اللہ علیہ کے مکتوبات ہیں، ان مکتوبات میں سے 42 نمبر کا مکتوب ہے سیور کے بارے میں. آج کا عنوان ہے سیور، سیر کرنا، سیر اللہ، سیر فی اللہ، سیر عن اللہ اور سیر فی الاشیاء. تو یہ جو سیور ہے اس کو سیور اربع کہتے ہیں. جب مراقبہ کرتے ہیں تو انسان کو جو ترقی ہوتی ہے ان ترقی کے اندر اس کے نام رکھا ہے سیور. تو افت محرمات فرزند عزیز کا ہے، اے میرے پیارے بیٹے، خدا تجھے سعادت بخشے. یہ خط لکھا ہوا انہوں نے. گوش ہوش سے سنو، یعنی دھیان سے سنو، کہ جب سالک نیت کو درست اور خالص کر کے اللہ تعالی کے ذکر میں مشغول ہوتا ہے اور سخت ریاضتیں اور مجاہدے اختیار کرتا ہے اور تزکیہ پا کر اس کے اوصاف رذیلہ اخلاق حسنہ سے بدل جاتے ہیں. یعنی جو بھی انسان نیت درست کر کے اللہ کی رضا کے لیے ذکر میں، مراقبے میں مشغول ہوتا ہے اور مجاہدہ کرتا ہے، یعنی جی نہیں چاہتا ہے پھر بھی بیٹھتا ہے، گھبراہٹ ہوتی ہے پھر بھی بیٹھ رہا ہے، مجاہدہ کرتا ہے، تو اس کے نتیجے میں کیا ہوتا ہے؟ اس کا نفس میں تزکیہ ہوتا ہے، نفس پاک ہوتا ہے. جب نفس پاک ہوتا ہے، کیونکہ نفس تو ہمیشہ برائی چاہتا ہے، تو پھر اس کی وجہ سے اس کے اندر جو برائیاں تھی، برے اخلاق تھے، وہ اچھے اخلاق سے بدل جاتے ہیں. جو برے اخلاق تھے اس کو کہتے ہیں اوصاف رذیلہ، اخلاق حسنہ سے بدل جاتے ہیں. اور توبہ و انابت اس کو میسر ہو جاتی، پھر توبہ کرنا، انابت کہتے ہیں اللہ کی طرف رجوع ہونا، وہ اس کو نصیب ہوتا ہے. اور دنیا کی محبت اس کے دل سے نکل جاتی ہے. یہ اس کے فائدے ہیں. مراقبہ کرتے ہیں تو شروع سبق میں یہ تھوڑا تھوڑا اس کا فائدہ نظر آئے گا، جتنا آگے جائیں گے اتنے فائدے میں اور زیادہ نظر آتا جائے گا. تو فرمایا اس کو دنیا کی محبت اس کے دل سے نکل جاتی ہے اور صبر و توکل اور رضا حاصل ہو جاتی ہے. پھر اس پر کوئی مصیبت آتی ہے صبر کرتا ہے، اللہ پر بھروسہ کرتا ہے اور اللہ تعالیٰ اس کو جس حال میں رکھے اس پر راضی ہو جاتا ہے اور اپنے حاصل شدہ معانی کو درجہ بدرجہ اور ترتیب وار عالم مثال میں مشاہدہ کرتا رہتا ہے. یعنی اب وہ جو چیزیں ابھی تک اس نے سنی تھی، صبر، توکل، رضا، اب وہ اس کا مستقل مشاہدہ کرتا ہے، دیکھ رہا ہوتا ہے کہ ہاں اب اس کو، اور اپنے آپ کو بشریت کی قدورتوں سے، کہ ابھی تک انسان کے اندر بشری تقاضے زیادہ تھے. جب انسان اللہ کی رضا کے لیے مراقبے بیٹھتا ہے تو اس کو بشری جو تقاضے تھے اس میں سے نکلتا ہے اور وہ جو بری عادتیں تھی بشریت کے تقاضے کے اعتبار سے، کمینہ صفتوں سے پاک اور صاف دیکھتا ہے، تو اس وقت اس کا سیر آفاقی تمام ہو جاتا ہے. تو جب یہ چیزیں اس کو آتی ہے، اس کو مل جاتی ہے، تو اس کا جو سیر تھا، یعنی اس کا جو چلنا تھا، سیر کہتے ہیں چلنا، سیر یعنی سیر اللہ، اللہ کی طرف چلنا، سیر کا معنی چلنا، اس کو سیور اربع کہتے ہیں. تو فرمایا اس کا سیر آفاقی یعنی اپنے باہر تمام ہو جاتا ہے. اس مقام میں، اس گروہ میں سے بعض نے احتیاط اختیار کی ہے اور انسان کے ساتوں لطیفوں میں سے ہر ایک لطیفے کے لیے عالم مثال میں سے کے مناسب انوار میں سے ایک نور مقرر کیا جاتا ہے. یہ ساری اوپر کی زیادہ باتیں، اور اس نور مثالی میں سے نور کے ظاہر ہونے کو اس لطیفے کی صفائی کی علامت مقرر کی ہے. اس سیر کو لطیفے قلب سے شروع کر کے، سیر جو شروع ہوگی لطیفے قلب سے شروع ہوگی، تدریج آہستہ آہستہ ترتیب وار لطیفہ اخفا تک جو تمام لطائف کا منتہا ہے. ایک لطیفہ قلب ہے، پھر دوسرا لطیفہ روح ہے، پھر سیر ہے، خفی ہے اور اخفا ہے. تو لطیفہ اخفا تک جو تمام لطائف کا منتہا ہے پہنچایا ہے. مثلا صفائے قلب کی علامت قلب کے نور کا ظہور مقرر کیا مقرر کی ہے، اور عالم مثال میں وہ نور نور سرخ کی صورت میں ہے. یعنی قلب کی صفائی کا نور ایک مثال کے طور پر دیکھنا ہو تو بولا اس کا نور سرخ ہوتا ہے، اور صفائی روح کی علامت اس کے نور کا ظہور ہے جو نور زرد کی صورت میں مقرر ہے. اسی طرح دوسرے لطائف کا حال ہے. سیر آفاقی کا حال یہ ہے کہ سالک اپنے اوصاف کی تبدیلی اور اخلاق کی تغیر کو عالم مثال کے آئینے مشاہدہ کرتا ہے. یعنی ساری باتوں کا خلاصہ یہ ہے کہ اگر انسان صحیح مراقبہ صحیح نیت سے کرتا ہے تو اس کے اندر برے اخلاق جیسے نکل جاتے ہیں، صبر اور توکل آ جاتا ہے، اخلاق رذیلہ اخلاق حسنہ سے بدل جاتے ہیں، توبہ اور رجوع اللہ شروع ہو جاتے ہیں. یہی اسی میں ساری سیر اس کی طے ہو جاتی. بس کوئی زیادہ ہارڈ نہیں، یہ سارا الفاظ میں جاؤں گے تو بہت مشکل لگتا ہے، لیکن خلاصہ بتا رہا ہوں کہ سب چیزیں اس کو ملتی ہے. جب سالک اس سیر میں دم بدم یعنی آہستہ آہستہ اپنے احوال اور اتوار کو عالم مثال میں جو من جملہ آفاق کے ہے مشاہدہ کرتا ہے، اور اس عالم میں ایک حالت سے دوسرے حالت میں اپنی تبدیلی کو دیکھتا ہے، تو گویا اس کا یہ سیر آفاق ہی میں ہے. اگرچہ در حقیقت یہ سیر سالک کے اپنے نفس کا سیر ہے، اس کے اپنے اوصاف اور اخلاق میں حرکت کیفی ہے، یعنی لیکن چونکہ دوربینی کی باعث اس کی مد نظر آفاق ہے نہ انفس، اس لیے سیر بھی آفاق کی طرف منسوب ہے. دیکھو ایک ہوتا ہے انفس یعنی اندر کی سیر، اور ایک ہوتا آفاق یعنی انسان کے باہر. تو حقیقت میں یہ باہر جا رہا ہے، لیکن یوں دیکھنے جاؤ تو اندر ہی اندر چل رہا ہے. جیسے کہتے ہیں اللہ تعالیٰ کو ڈھونڈنا ہو تو ہم باہر ڈھونڈتے ہیں، حالانکہ اللہ ہمارے اندر ہے. وفی انفسکم افلا تبصرون، کہ اللہ تمہارے اندر موجود ہے، تم ذرا جھانک کے دیکھو. تو گویا ہم یہ جو سیر ہے نا سیر افاقی، گویا ہم باہر جا رہے ہیں لیکن حقیقت میں اندر ہی اندر اس کو بالکل اللہ بالکل ہم سے قریب ہے لیکن ہمیں نظر نہیں آ رہا ہے. تو اس طریقے سے مراقبہ کرتا ہے تو انسان کو پھر وہ چیزیں دکھائی دیتی ہے کہ ہاں مجھے اللہ کا قرب ملا. یہ سمجھانا چاہتے. خیر یہ ساری بہت ساری ہارڈ چیزیں ہیں جس میں آگے کی سمجھ میں بہت مشکل ہے. دوسری ذکر کے بارے میں جو کل پڑھ رہا تھا، فرمایا دین کیا ہے، دین کیا ہے، دین خواہشات پورا کرنے کا نام نہیں ہے، بلکہ خواہشات کے بجائے احکامات کو پورا کرنے کا نام دین ہے. ہم کہتے ہیں بھائی جس کی زندگی میں دین ہوگا اللہ اس کو کامیاب کریں گے. یہ تو ہم بار بار جملہ بولتے ہیں کہ جس کی زندگی میں دین ہوگا اللہ اس کو کامیاب کریں گے. تو دین کیا ہے؟ دین صرف محدود نہیں ہے، ہم نے دین کو محدود کر لیا ہے نمازوں میں، روزہ، زکات اور حج. بس فرمائے یہ کام جو کرتا ہے ہم سمجھتے ہیں وہ دیندار ہے، حالانکہ دین اللہ کے احکامات کے ماننے کا نام ہے. کیا اللہ کے احکام خالی اتنے ہی ہیں؟ اللہ کے احکام تو بہت سارے ہیں، صبح سے لے کر رات میں سونے تک اللہ کے کتنے احکام آتے ہیں، جس میں معاملات بھی ہے، معاشرت بھی ہے، اخلاق بھی ہے اور عبادات بھی ہے، عقائد بھی ہے، یہ سارے اخلاق ہیں. تو یاد رکھیں دین احکامات کے پورا کرنے کا نام ہے، خواہشات پورا کرنے کا نام نہیں. حضرت تھانی رحمۃ اللہ علیہ فرماتے ہیں کہ ذکر کی حالت میں اگر اذان ہونے لگے تو ذکر فوقوف کر کے جواب ہی دینا زیادہ مناسب ہے، اور اس کو مخل ذکر نہ سمجھا جائے کہ میرے ذکر میں خلل پڑا. سنن کی برکت سے ذکر کا معدن منور ہوتا ہے، کیونکہ اذان کی جواب دینا سنت ہے، اور سنت جب ہم عمل کریں گے تو اس سے اللہ تعالی ہمارے ذکر میں اور فائدہ ہوگا، اور اس سے ذکر میں زیادہ اعانت ہوتی ہے، مدد ہوتی ہے. یعنی اگر انسان ذکر میں یا تلاوت میں مشغول ہو، اس دوران اذان ہونے لگے تو اس وقت تک اس ذکر اور تلاوت کو موقف کر کے اذان کا جواب دینا چاہیے، اور اذان کے جواب کو مخیل ذکر نہ سمجھنا چاہیے، یعنی ذکر میں ایک خلل پڑ جائے گا، اس کو نہیں سمجھنا چاہیے کہ اس اذان کے جواب کی وجہ سے ہمارا ذکر رک گیا، اس لیے کہ اتباع سنت کے لیے آپ ذکر سے رک گئے ہیں، یہ اتباع سنت کے لیے، تو اس کے نتیجے میں کیا ہوگا، ذکر میں اور منور ہو جائے گا، نور ہوگا، اس لیے اذان کا جواب ذکر کے اندر مخل نہیں، رکاوٹ نہیں، بلکہ ذکر کے اندر مزید معین ہے، مددگار ہے، اور ذکر کو زیادہ پر نور بنانے والا ہے، کیونکہ جب اذان کے جواب دینے کے لیے رک گئے تو اتباع سنت میں رکے، اور اتباع سنت میں جو نور ہے وہ اس ذکر کو بھی مزید منور کر دے گا۔ اب بتاؤ، جو ذکر کرنا بھی تو سنت ہے، اس سنت کے درمیان میں اگر اذان ہو رہی ہے تو اس سے رک کر اذان کا جواب دینے کا حکم ہے، تو جب ہم آپس میں اگر باتیں کر رہے ہو تو بتاؤ ان باتوں کو روک کر کیا اذان کا جواب دینا پھر کتنا ضروری ہو گیا، جب تو یہاں بتا رہے ہیں کہ ذکر کر رہا ہے، عبادت میں مشغول ہے، فرمایا رک جاؤ اذان کا جواب دو، تو ہم اگر آپس میں باتیں کر رہے ہیں، ادھر ادھر کی فضول باتیں، غیبتیں ہو رہی ہے اور اذان ہو رہی ہے، تو اذان کے وقت فوراً چپ ہو جانا چاہیے اور اذان کے جواب دینا چاہیے، ہماری مجلس وقت خاموش ہو جانا چاہیے، کیونکہ یہ بھی دین ہے۔ اس کے ذریعے وہی بات سامنے آتی ہے جو ہمارے حضرت ڈاکٹر عبدالحی صاحب رحمت اللہ علیہ فرمایا کرتے تھے کہ دیکھو تقاضے وقت پر عمل کرنے کا نام دین ہے، وہی بتایا نا دین کیا ہے، جی رک جانا ہے، ہاں تو فرمایا دیکھو ہمارے ڈاکٹر عبداللہ سے فرماتے تھے، فرمایا تقاضے وقت پر عمل کرنے کا نام دین ہے، وقت کا جو تقاضا ہو اس پر عمل کرو، اس کا نام دین ہے، ذکر کے وقت میں ذکر کرنا، اذان آ گئی تو اس وقت رک کر اذان کا جواب دینا دین ہے، جس وقت جس کام کا تقاضا ہو اس وقت وہ کام کرے اسی کا نام دین ہے، یہ نہ ہو کہ اپنی طرف سے تجویز کر لیا کہ ہم تو فلا کام کریں گے، جیسے میں نے پہلے بتایا کہ ہم لوگوں نے دین کو چند کاموں میں مخصوص کر دیا، نماز، روزہ، زکات اور حج، جتنا یہ کرنے والا کوئی بن گیا تو کہتے ہم تو پکے، اور زیادہ زیادہ اگر کوئی تبلیغ میں ہے تو وہ چلا یا چار مہینہ لگایا تو پکا دیندار بن گیا، حالانکہ وہ نہیں ہے، وہ بھی دین کے کچھ اعمال ہے، حقیقت میں جس وقت میں جو تقاضا آئے اس پر عمل کرنا اسی کا نام دین ہے، یہ نہ ہو کہ اپنی طرف سے تجویز کر لیا کہ ہم تو فلا کام کریں گے، اب فلا کام کرنے کی فکر ہے، اگر درمیان میں کسی دوسرے کام کا تقاضا آ گیا تو دل کوڑ رہا ہے، دل کو پریشانی ہو رہی ہے اور رنجیدہ ہو رہا ہے کہ میں نے جو کام سوچ رکھا تھا وہ نہیں ہوا، مثال کے طور پر ایک انسان نے سوچا تھا کہ مجھے روزانہ کہ بھائی قرآن کے دو پارے پڑھنے، اب گھر میں کوئی بیمار ہو گیا، اب وہ بیماری کی وجہ سے اس میں وقت نکل گیا اور ایک پارا بھی نہیں پڑھ سکا، اب اس کو بڑا افسوس ہوتا ہے، آہا میرا یہ کام چھوٹ گیا، میرا وہ چھوٹ گیا، میرا وہ چھوٹ گیا، دیکھو حالانکہ اس وقت کا تقاضا یہ تھا کہ بیمار پرسی کرے، بیمار کی عیادت کرے، بیمار کی دوا دارو کرے، تو اس میں اگر وقت لگ گیا ہے تو وہ بھی دین ہے، افسوس کرنے کی کیا ضرورت ہے، اس کو بعد میں پورا کر لے، تو یہ ہے، تو ورنہ افسوس ہوتا ہے تو کیونکہ اس نے سوچ کے رکھا ہوا ہے کہ مجھے یہ کام کرنا ہے، اب وہ کام اس وقت میں دوسرا تقاضا آ گیا اور اس پر لگ گئے تو بہت کوڑتا ہے، یہ بڑے کام کی بات ہے، خاص طور پر ہم جیسے لوگ جو طالب علم کا دعویٰ کرتے ہیں اور لکھنے پڑھنے میں مشغول رہتے ہیں، ان کے لیے خاص طور پر یہ بات بڑے کام کی، تو یاد رکھے کہ اس کے درمیان میں کوئی کام آیا تو وہ بھی دین، تو حضرت فرماتے ہیں مجھے بہت سی مصروفیات اور مشاغل رہتے جس کی وجہ سے اپنا ایک نظام الاوقات بنا رکھا ہے کہ فلاں وقت میں یہ کام کروں گا اور فلاں وقت میں یہ کام کروں گا، تصنیف کا بھی ایک وقت مقرر کر رکھا ہے کہ 2 گھنٹے کتب خانے میں مجھے رائٹنگ تصنیف کتابیں لکھنی ہیں، اب اس تصنیف کے وقت میں اگر کوئی شخص ملاقات کے لیے آ جاتا تو طبیعت پر بڑی گھرانی ہوتی، کیا ہے میرا وقت اس کام کے لیے، تو اس نے میرے کام میں خلل ڈال دیا، या कोई दूसरी जरूरत उस वक्त सामने आ जाती तो तबीयत पर बार महसूस होता था और बड़ी तकलीफ और मशक्कत दिल पर महसूस होती थी। तो मैंने अपने शेख हजरत डॉक्टर अब्दुल हई साहब रहमतुल्लाह अलैह से इस बारे में अर्ज किया। देखो इन्होंने अपने शेख के सामने अर्ज किया, क्योंकि दिल में एक बात आ रही थी कि मेरे काम में मैंने अपना वक्त लगा दिया है, अब उसमें कोई बीच में आता है मुझे बड़ी तकलीफ होती है। तो उन्होंने अर्ज किया कि मेरे साथ ऐसा होता है, तो हजरत वाला ने ऐसी बात इरशाद फरमाई कि अल्हम्दुलिल्लाह वो दिन है और आज का दिन है, उसकी वजह से अल्लाह ताला ने दिल में ठंडक डाल दी है, उसकी वजह से अल्लाह ताला ने दिल में ठंडक डाल दी। हजरत वाला ने फरमाया कि तुम्हें ये तकलीफ इस वजह से होती है कि तुमने अपनी तरफ से ये तजवीज कर लिया कि फुला वक्त फुला काम में ही जरूर सर्फ करना है, अगर उस वक्त में काम कर लिया तब तो कामयाबी है और न किया तो नाकामी है। अरे भाई, यानी तुमने तजवीज करने से तकलीफ हो रही है, तो क्या करने लगे हजरत डॉक्टर अब्दुल हई साहब रहमतुल्लाह अलैह, फरमाया अरे भाई बताओ कि ये तसनीफ, ये जो किताबें लिखने का जो काम कर रहे हो, ये अल्लाह के लिए कर रहे हो या उसके जरिए तुम्हें राइटर बनने और मुसन्निफ बनना है और अपनी तसनीफ को मुकम्मल करने का शौक है, बताओ तुम शौक के लिए कर रहे हो या अपने लिए कर रहे हो या अल्लाह के लिए कर रहे हो। अगर तुम्हें राइटर और मुसन्निफ बनना और अपनी तसनीफ को मुकम्मल करने का शौक है तो फिर तुम्हारा ये रंज और ये सदमा, ये तकलीफ बिल्कुल बरहक है कि तुम्हारा शौक पूरा नहीं हुआ। अगर तुम शौक के लिए कर रहे हो और शौक पूरा नहीं हुआ तो फिर तुम्हारा ये तकलीफ बरहक है, इसलिए कि तुम्हारी ये तसनीफ पूरी ना हो सकी क्योंकि दरमियान में किसी ने रुकावट डाल दी। लेकिन अगर इस किताब के लिखने से तुम्हारे सामने अल्लाह ताला की रजा और उसकी खुशनुदी है तो फिर जब तक वो लिखने में खुश है, जब तक वो लिखने में खुश है उस वक्त तक लिखते रहो, और जब कोई मेहमान मुलाकात के लिए आ गया तो अब वो उसमें खुश है जिस अल्लाह के लिए तुम कर रहे हो, तो उसी अल्लाह ताला तुम्हारे लिखने में खुश है तो उस वक्त लिखते रहो, और जब कोई मेहमान आ जाए तो उस वक्त वो अल्लाह ताला उस मेहमान की मेहमान नवाजी में खुश हो रहा है तो उस वक्त उसमें हो जाओ। तो फिर से अल्लाह ताला की रजा उसकी खुशनुदी है तो फिर जब तक वो लिखने में खुश है उस वक्त तक लिखते रहो, और जब कोई मेहमान मुलाकात के लिए आ गया तो अब वो उसमें खुश है कि तुम उस मेहमान का इकराम करो, इसलिए कि मेहमान का इकराम करना सुन्नत है। देखो ये भी इबादत है वो भी इबादत। या लिखने के दौरान कोई आरिस पेश आ गया, कुछ और पेश आया, मसलन उस वक्त वालिदैन की खिदमत का कोई मसला पेश आ गया, या बीवी बच्चों की खिदमत का कोई मसला पेश आ गया, या शागिर्दों की खिदमत का कोई मसला पेश आ गया, या किसी बड़े ने उस वक्त बुला लिया, तो अब उस वक्त का तकाजा यह है कि तसनीफ के काम को छोड़ो और वो काम करो, अब उसकी रजा उसमें है, उस अल्लाह की रजा, अल्लाह के लिए काम कर रहे हो तो अल्लाह जिस वक्त जो काम चाहे वो तुमसे करा ले, लिहाजा तुम्हारा क्या नुकसान है। जो काम तुम पहले कर रहे थे उसमें भी रजा हासिल थी और अब वो काम छोड़कर दूसरा काम कर लिया तो ये भी उनकी रजा के मुताबिक है और मकसूद तो उनकी रजा है, चाहे उससे हासिल हो या उससे हासिल या इससे हासिल हो या उस काम से हासिल हो, मकसूद तो अल्लाह की रजा है। हजरत वाला ने जब ये बात इरशाद फरमाई तो उसके बाद से अल्हम्दुलिल्लाह दिल में ठंडक पैदा हो गई जी। इसलिए आम तौर पर घरों में होता है कि बाज मर्तबा बाद मसूरत अपने जिक्र अस्कार में लगी होती है, घर में शोहर आ गए तो अब उनके इस्तकबाल के लिए खड़ा होना और उनके लिए खिदमत के लिए खड़ा होना और अपने सारे कामों को आगे पीछे करना, उस वक्त उसकी रजा अल्लाह ताला इसमें राजी है, जब वो नहीं थे तो अल्लाह उसमें राजी थे, तो उसको बोझ महसूस करना और मेरा ये छूट जाएगा मेरा वो छूट जाएगा, तो फिर ये अल्लाह की रजा के लिए नहीं हुआ, शौक पूरा करने के लिए हुआ। इंसान बहरहाल इंसान है, जब उसने अपना एक निजामुल अवकात बना रखा है अगर उसमें खलल वाक्य होता है तो उसे तकलीफ तो अब भी होती है, लेकिन ये तकलीफ तबीई होती है, ये तभी तकलीफ होती है, अकली तकलीफ नहीं होती। अकली तौर पर दिल मुतमईन है कि अल्हम्दुलिल्लाह वो काम भी अल्लाह के लिए कर रहे थे और ये काम भी अल्लाह के लिए कर रहे, इसलिए जिस वक्त अल्लाह ताला जिस काम की तौफीक दे दे ये उनका काम है। बहरहाल ये बात याद रखने की है कि ये देखो कि इस वक्त का शरई तकाजा क्या है। जी जी अपना शौक पूरा करने का नाम दीन नहीं है। याद रखिए, देखो ये बहुत बड़ी बात है। आज हमने अपना शौक पूरा करने का नाम दीन समझा है और ये समझाना चाहते हैं हजरत थानी रहमतुल्लाह अलैह कि देखो जिस वक्त में जो तकाजा आए उसको पूरा करने का नाम दीन है। जी रास्ते में चलते वक्त तो कोई बेचारा रास्ता भटक गया है तो उस वक्त तक उसको रास्ते वाले को उसको सही मंजिल पर पहुंचाना दीन है। अब उसमें हमारे दूसरे कामों में लेट हो जा रहा है तो लेट होने दो, इसको भी रास्ता दिखाना ये भी दीन है। हमारे हजरत मौलाना मसीहुल्ला खान साहब रहमतुल्लाह अलैह ये वो लोग है कि अल्लाह ताला बड़े कांटे की बात उनके दिल पर इल्का फरमाते, वो एक बड़े काम की बात फरमाया करते फरमाते थे कि भाई अपना शौक पूरा करने का नाम दीन नहीं है। याद रखो अपना शौक पूरा करने का नाम दीन नहीं बल्कि अल्लाह और अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की इत्तेबा का नाम दीन है। ये न हो कि हमें फुला काम करने का शौक हो गया अब तो हम वही काम करेंगे। मसलन आलिम बनने का शौक हो गया कि मदरसे में जाकर हम आलिम बनेंगे और उससे कता नजर कि तुम्हारे लिए आलिम बनना जायज भी है या नहीं। या मसलन घर में माँ बीमार पड़ी है या बाप बीमार पड़ा है और कोई दूसरा शख्स देखभाल करने वाला नहीं है लेकिन आप माँ बाप को बीमार छोड़कर मदरसे में चले आए, ये दीन नहीं है, ये अपना शौक पूरा करना है। दीन का काम यह है कि ऐसे वक्त में पढ़ना छोड़ दो और माँ बाप की खिदमत करो। या मसलन किसी को मुफ्ती बनने का शौक हो गया, फरमाते मेरे पास बहुत से तलब आते हैं, कहते हमें तो तखस्सुस पढ़ने का शौक है, फतवा सीखने का चाहते हैं। मैं उनसे पूछता हूं कि वालिदैन का क्या मंशा है, वालिदैन आपके क्या चाहते हैं? जवाब देते कि वालिदैन तो हमारे तखस्सुस पढ़ने पर राजी नहीं है, यानी मुफ्ती बनने पर, मुहद्दिस बनने पर या फुला बनने पर राजी नहीं है। अब देखिए कि वालिदैन तो राजी नहीं है और ये मुफ्ती साहब बनना चाहते हैं, ये दीन नहीं है, ये अपना शौक पूरा करना है। या मसलन तबलीगी सफर करने का शौक हो गया, जमात में जाने का शौक हो गया, वैसे तो तबलीग करना बड़े सवाब का बड़ी फजीलत का काम है लेकिन उस वक्त घर में बीवी बीमार पड़ी है और दूसरा कोई महरम देखभाल करने वाला नहीं है, उस वक्त तबलीग के लिए सफर में जाना और चिल्ला लगाना दीन नहीं, ये अपना शौक पूरा करना है। ये अपना शौक पूरा करना है क्योंकि उस वक्त दीन का और वक्त का तकाजा यह है कि उस बीमार की तीमारदारी करो, उसका ख्याल करो। ये दुनिया नहीं है बल्कि ये भी दीन का तकाजा है। जी ये भी दीन का तकाजा। हजरत मौलाना मसीहुल्ला खान साहब रहमतुल्लाह अलैह उसकी एक बड़ी अच्छी मिसाल दिया करते थे कि एक शख्स वैराने में और जंगल में है, आसपास करीब में कोई आबादी नहीं है, उस वैराने में मियां बीवी अकेले हैं। अब शोहर साहब को मस्जिद जाकर जमात से नमाज पढ़ने का शौक हो गया, बीवी इससे कहती है कि ये बिल्कुल वैराना है या आसपास में कोई मकान नहीं है, जंगल है, अगर तुम नमाज पढ़ने के लिए अगर दूर जाओगे तो मैं यहाँ जंगल में अकेले रह जाऊंगी और मुझे तो यहाँ जंगल में अकेले डर लग रहा है और डर की वजह से मेरी जान निकली जा रही है, इसलिए आज तू नमाज यहाँ ही पढ़ लो। लेकिन शोहर साहब तो चूंकि जमात से नमाज पढ़ने के शौकीन थे ना, शौकीन थे, इसको कहते देखो शौक, इसलिए वो बीवी को अकेले छोड़कर मस्जिद की तरफ रवाना हो गए। हजरत वाला फरमाते हैं कि ये दीन पर अमल नहीं है बल्कि ये अपना शौक पूरा करना है। ये दीन पर अमल नहीं है बल्कि ये अपना शौक पूरा करना है कि किसी को तड़पा कर और अकेले छोड़कर आगे, क्योंकि उस वक्त का तकाजा ये था कि उसी जगह करीब में नमाज पढ़ता और बीवी की तकलीफ दूर करता। ये सूरत उस वक्त है जहां वैराना है, कोई नहीं आबादी और कोई आबादी नहीं है और न कोई दूसरा देखभाल करने वाला है, लेकिन जहां आबादी के अंदर ये सूरत हो, आबादी है, आसपास मकानात है, कोई भी देख सकता है, वहां जमात से नमाज पढ़ने के लिए मस्जिद ही में जाना चाहिए। बहरहाल किसी को जिहाद करने का शौक है, किसी को तबलीग करने का शौक है, किसी को मौलवी बनने का शौक है, किसी को मुफ्ती बनने का शौक है, और इस शौक का नतीजा यह है कि दूसरे के जो हुकूक अपने जिम्मे हैं उनकी अदायगी का कोई ख्याल नहीं कि उस वक्त में उन हुकूक का तकाजा क्या है। हजरत उवैस करनी रहमतुल्लाह अलैह को देखिए, इनको भी शौक था लेकिन उन्होंने अपना शौक पूरा नहीं किया। देखो बहुत अच्छी मिसाल है कि दीन क्या है। कि एक तो मानना, हजरत उवैस करनी रहमतुल्लाह अलैह को देखिए, उससे बड़ी सआदत दुनिया में कोई हो नहीं सकती कि जनाबे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जियारत नसीब हो, जियारत नसीब हो। सहाबियत का वो मकाम जो किसी को उसके बगैर मयसर आ ही नहीं सकता कि वो सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम की जियारत करे। सहाबियत का ये मकाम उनसे छुड़ा दिया गया। क्यों छुड़ा दिया गया? मां की खिदमत की वजह से छुड़ा दिया गया। उसका नतीजा ये हुआ क्योंकि उनको भी शौक था लेकिन उसने कहा नहीं, तुम मां की खिदमत में लगे रहो। हुजूर से इजाजत मांगी थी तो हुजूर ने फरमाया नहीं। तो बताओ कितना बड़ा मकाम मिलता था, वो अपने मकाम को छोड़ दिया। तो उसका नतीजा ये हुआ कि अल्लाह ताला ने उनको वो मकाम अता फरमाया कि हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम हजरत उमर रदियल्लाहु अन्हु को नसीहत फरमा रहे कि उवैस करनी एक बुजुर्ग है जो कर्न से तशरीफ लाएंगे, जब तुम्हारी उनसे मुलाकात हो तो उनसे अपने हक में मगफिरत की दुआ कराना। अब सहाबी से कहा जा रहा है तुम अपनी मगफिरत की दुआ उनसे कराना। तो कितना बड़ा मकाम मिला, उन्होंने शौक पूरा नहीं किया, उन्होंने दीन पर अमल किया कि हुजूर ने उनको मना कर दिया तो दीन पर अमल हुआ। इसीलिए कहते हैं कि इताअत करेंगे तो दीन होगा और अपनी मर्जी चलाएंगे तो फिर ये शौक होगा। आजकल क्या हर इंसान चाहता है मेरा शौक है, बस मेरा जी चाहता है, तो अपनी मर्जी पूरा करेंगे तो शौक होगा, और अगर किसी शरीयत की या किसी अल्लाह वाले की, किसी आलिम की, किसी मुफ्ती के हुक्म पर चलेंगे या उसके फतवे पर चलेंगे तो फिर ये दीन बनेगा, वो शौक पूरा नहीं होगा। शौक तो कुछ और हो रहा था, फतवा कुछ और मिला, शौक तो कुछ और पढ़ने को जी चाह रहा था का और मामूलात कुछ और दिए गए, तो ये दीन बनता है इताअत। तो फरमाया इनका शौक था कि मैं हुजूर की जियारत करूं और मैं सहाबी बनूं, लेकिन अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने मना फरमाया, फरमाया नहीं मां की खिदमत में लगे रहो। तो दीन पर अमल किया तो उन्होंने हुक्म दिया हजरत उमर रदियल्लाहु अन्हु से कि तुम उनके लिए अपनी मगफिरत की दुआ करा। जी ये मकाम इत्तिबा से, देखो ये मकाम इत्तिबा से और वक्त के तकाजे पर अमल करने से हासिल होता है, शौक नहीं। और आजकल हमने अपना अपना शौक पूरा कर लिया, जिसको जो शौक हुआ वो पूरा कर रहे हैं। तो तकाजे पर अमल करने से हासिल हो, ये नहीं कि दिल में किसी अमल का शौक पैदा हो गया और वो अमल करना शुरू कर दिया। इसके लिए किसी रहनुमा की और शेख की जरूरत होती है। ये जो कहा जाता है कि किसी शेख से ताल्लुक कायम करो, ये दर हकीकत उसी वास्ते है, ऐसे मौका पर वो सही रहनुमाई करता है, वरना आदमी इफरात और तफरीत में मुब्तला हो जाता है। जी देखो ये बातें जो मैं बता रहा हूं, इन बातों को कोई शख्स मेरी तरफ मंसूब करके इस तरह आगे नकल कर देगा कि वो साहब तो ये कह रहे थे कि मुफ्ती बनना बड़ी बुरी बात है, वो तो तबलीग के मुखालिफ है, वो तो तबलीग के खिलाफ कह रहे थे कि तबलीग में चिल्ला लगाना नहीं जाना चाहिए। देखो ये सारी बातें ऐसा नहीं है, और वो तो ये कह रहे थे कि जिहाद में नहीं जाना चाहिए। हालांकि असल बात यह है कि सब अपने अपने वक्त में अल्लाह ताला की रजा के काम है। ये देखो कि किस वक्त क्या तकाजा है, उस वक्त का क्या मुतालबा हो रहा है, इस मुतालबे के मुताबिक अमल करो, इस तकाजे पर अमल करो। ये न हो कि अपने दिमाग से एक रास्ता तजवीज कर लिया कि मुझे तो ये करना है और फिर उसके मुताबिक चल खड़े हुए और उसके मुताबिक चल खड़े हुए। ये दीन नहीं है। दीन ही है कि हर मौका पर ये देखो कि वो क्या कह रहे हैं, यानी अल्लाह वो क्या कह रहे हैं, वो किस बात का हुक्म दे रहे हैं। किसी ने खूब कहा, मेरे महबूब मेरी ऐसी वफा से तोबा, मेरे महबूब मेरी ऐसी वफा से तोबा जो तेरे दिल की कदूरत का सबब बन जाए। हाँ? मेरे महबूब मेरी ऐसी वफा से तोबा, तेरी बाद मर्तबा ऐसी फरमा बर्दारी करता है जिसमें दिल से तकलीफ होती जो तेरे दिल की कदूरत का सबब बन जाए। बज़ाहिर देखने में तो वफा मालूम हो रही है, इताअत मालूम हो रही है, नेकी मालूम हो रही है, समझे, बज़ाहिर देखने में तो, लेकिन जो तेरे दिल की कदूरत का सबब बन जाए वो कैसी वफा है, वो तो बेवफाई है। यानी बाज मर्तबा इंसान बाज लोगों की खिदमत करते हैं लेकिन खिदमत अपने हिसाब से करते हैं, जिसकी जरूरत है उसके हिसाब से नहीं करते। तो खिदमत तो कह हो जाती है लेकिन हम समझते हमने तक खिदमत की, हालांकि उसको तकलीफ पहुंची कि वक्त पर काम नहीं हुआ, बेवक्त काम हुआ तो तकलीफ नहीं हुई, हम अपने हिसाब से किया। इसलिए कहते हैं सुहागन वो जिसे पिया चाहे। लिहाजा असल चीज देखने की है कि मेरे इस अमल से वो राजी है या नहीं। मेरे वालिद साहब रहमतुल्लाह फरमाया करते थे कि हिंदी जबान की एक मिसाल है, सुहागन वो जिसे पिया चाहे। बस यहां तक ही रखते हैं। तो आज का बातों का खुलासा क्या है कि देखो दीन शौक पूरा करने का नाम नहीं है बल्कि वक्त अल्लाह के हुक्म का पूरा करने का नाम है। जिस वक्त में जो तकाजा आ जाए उस तकाजे पर अमल करने का नाम दीन है। जब इस तरीके से करेंगे तो हमें कोई टेंशन कोई परेशानी नहीं होगी और हमें अपने शौक नहीं बनाना। हाँ मामूलात तो बनाना है लेकिन मामूलात को शौक मत बनाओ। उसी के दरमियान में अगर कोई उससे भी बड़ा दीन का काम आ जाए तो फरमा जैसे देखो बताया अजान अगर हो रही है तो फरमा इसको बंद करके अजान का जवाब दो, तो है ना। तो ऐसे कोई भी दीन का काम आ जाए, अब कोई उस वक्त में बीमार हो गया तो फरमाए छोड़ के पहले बीमार की दवा दारू करो। तो यह है कि दीन हुक्म के पूरा करने का नाम है। जिस वक्त में जो तकाजा आए उसको पूरा करो, तो उसको कहते हैं फ्लेक्सिबल हो जाओ। हाँ कोई एक काम को लेंगे तो फिर दिमाग घूमेगा, फिर उसमें लड़ाई झगड़े शुरू होते हैं, समझे ना। और जब भाई जो काम करेंगे वो तो अल्लाह की लजा के लिए कर रहे तो फिर उसमें कुछ नहीं, अच्छा यहां से उठाओ तो वहां, जैसे एक खादिम होता है घर में है? तो उसका कोई मखसूस काम नहीं होता, उसको हम जो देवे उसको करना है। तो अगर उसने अगर मखसूस काम ले लिया है कि मेरा काम क्या है, कपड़े धोना बर्तन धोना घर की सफाई, बस मिसाल के तौर पर तीन काम ले लिया, अब उसके अलावा चौथा दोगे तो वो नहीं करेंगे, क्योंकि उसने कहा मेरा काम यही है। नहीं, खादिम वो है कि जिसको जिस वक्त में जो काम, अभी कपड़े धो रहे उसके दरमियान में कुछ और काम दे दिया उसको, वो छोड़कर दूसरा काम कर ले, क्योंकि उसको तो खिदमत करनी है। वो काम के दरमियान दूसरा कर रहे हैं उसको बोले उसको छोड़ तीसरा करना है तो वो कर ले। तो उसका तो काम है कि खिदमत करना है जिस वक्त में जो कहा जाए, और अगर मखसूस कर लिया तो उसको कहेंगे कि अपना शौक पूरा कर लिया। ऐसे ही हम कुछ कामाल को मखसूस कर लेते हैं तो फिर वो शौक पूरा हो जाता है, बल्कि जिस वक्त में जो तकाजा हो उस वक्त पूरा करे उसको कहते हैं बंदगी, उसको कहते हैं बंदगी। हम तो बंदगी करना है, अल्लाह ताला जो हुक्म दे उस वक्त करेंगे।
سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا اغفر لنا وللمؤمنين والمؤمنات والمسلمين والمسلمات الأحياء منهم والأموات. ربنا تقبل منا إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم. وصلى الله تعالى على خير خلقه محمد وعلى آله وأصحابه أجمعين برحمتك يا أرحم الراحمين.